आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
जान्छु र म स्तुति गाउनेछु र म घुडा टेक्नेछु चरणमा जे जति चढाउँछु जे मैले दिनेछु सबै चढाउनेछु तपाईंलाई जान्छु र म स्तुति गाउनेछु र म घुडा टेक्नेछु चरणमा जे जति चढाउँछु जे मैले दिनेछु सबै चढाउनेछु तपाईंलाई मेरो बलिदानको आराधना हृदयले प्रशंसा दिनेछु तपाईंलाई पवित्र चरणमा उभिन चाहन्छु योग्य आराधनाको स्तुति गाउनेछु र म घुडा टेक्नेछु चरणमा जे जति चढाउँछु जे मैले दिनेछु सबै चढाउनेछु मेरो बलिदानको
प्रिय श्रोता, येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, आज हामी बाइबल अध्ययन अय्युब 34 र 35 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी एलोह भन्ने व्यक्तिको बहसलाई निरन्तर देख्नेछौ। जब हामी निरन्तर एलोहको बहसलाई 34 अध्यायमा सुन्छौ, यो कुराको ध्यान दिनुहोस् कि उसका दिनको मानिसको लागि उससँग खास वास्तविक आत्मिक अन्तर्ज्ञान छ। उसले निश्चय नै यस मामलामा परमेश्वरको पक्षमा बोलेर बचाव गरिरहेका छन्। यस बिन्दुसम्म परमप्रभु स्पष्ट असुविधामा हुनुहुन्थ्यो, किनभने यो यस्तो देखिन्थ्यो मानौ प्रभु परमेश्वर अय्युबलाई या त उसको जीवनमा केही महान पापको कारण सजाय दिइरहनु भएको थियो, या यदि उसको जीवनमा केही महान पापहरू नभए तब परमेश्वर अन्यायी हुनुहुन्थ्यो। यो यस्तो देखिन्थ्यो मानौ परमप्रभुले अय्युबलाई महान पापी भएको प्रमाणित गर्नु भएको थियो वा प्रमाणित गर्नुपर्ने थियो, तर परमेश्वरले त्यो गर्नु आवश्यक थिएन जुन हामी देख्नेछौ। यदि अय्युबलाई उसका साथीहरूद्वारा खालि यो कुरा मात्र देखाइएको भए कि परमेश्वर उससँग व्यवहार गरिरहनु भएको थियो, उसको पापको लागि सजाय इन्साफ दिनलाई होइन, तर परमेश्वरले यी सारा साधनहरूको माध्यमहरूको उसको जीवनबाट घमण्डको निकाल्न प्रयत्नमा प्रयोग गरिरहनु भएको थियो र उसलाई त्यस स्थानमा राख्नुभयो जहाँ उसले परमेश्वरलाई विश्वास गर्न भरोसा गर्न सक्थे, जहाँ उसले सानो बालक समुएलले जस्तै जवाब प्रत्युत्तर दिन सक्थे, बोल्नुहोस् तपाईँको सेवकले सुन्दैछ। अय्युब आफैलाई बचाउ गर्ने काममा अति नै व्यस्त थिए र उसले देख्न सकेनन् कि परमेश्वरले परिस्थितिहरू, मानिसहरू, आँधीहरू, अरू त के शैतान स्वयंलाई पनि अद्भुत साधनको वा एजेन्सीको रूपमा यस मानिसको जीवनलाई अति नै सुदिन उज्जवल दिनमा अन्तमा ल्याउनको लागि प्रयोग गरिरहनु भएको थियो। परमेश्वरको कृपा वास्तवमा प्रदर्शन गरिएको थियो, उहाँको करूणा सदाको लागि छ। अय्युबले त्यसको दृश्य गुमाए, बुझेनन् तिनले जुनले उसलाई परमेश्वरबाट हटायो। हामी यो कुराको थाहा पाउन आवश्यक छ, परमेश्वर हामी विश्वासीहरूको जीवनमा त्यसरी नै चाल चल्नुहुन्छ। हामी विभिन्न विकट परिस्थितिको वा परिस्थितिहरूले घेरेका हुन्छौ र हामी ती कुराहरूलाई हेर्छौ। परमेश्वरसँग हिँड्नको सट्टामा हामी आफ्ना परिस्थितिहरूभन्दा माथि रहँदैनौ तर त्यसको मुनि, अनि हाम्रा परिस्थितिहरूले हामीलाई तल थिचिदिन्छ। एकजना प्रभुका महान जनले मलाई जिस्क्याउने गर्थ्यो जो मेरो साथी पनि हो। प्रचारक, साथी, तिम्रो समस्या यो हो कि तिमी आफ्ना परिस्थिति मुनि रहन्छौ बस्दछौ, तिमी ती परिस्थितिहरूको माथि बस्दैनौ। अनि उनले भनेको कुरा सत्य पनि थियो। वास्तवमा परमेश्वरले मेरो जीवनमा केही भयानक बिमार आउन अनुमति दिनुभयो र म अहिले यसको उद्देश्य मेरो जीवनमा देख्न सक्छु। मलाई अभुझाइ नगर्नुहोस्, म अति नै आत्मिक भएर यो भनिरहेको छुइन। म प्रभुलाई धन्यवाद दिन्छु उहाँले मलाई त्यस्तो भयानक रोग दिनुभएको निम्ति। म यसबाट अर्को मिनटमै मुक्ति हुन चाहन्छु यदि सम्भव भए, तर यसको मेरो खास बिन्दु विषय भन्ने कुरा चाहिँ के छ भने म थाहा पाउँछु कि परमेश्वरले यो मेरो जीवनमा प्रयोग गर्नुभयो। जब हामी परिस्थितिलाई हामी र परमेश्वर बीच आउन दिन्छौं, परमेश्वरलाई निकालिदिन्छौं र त्यसको परिणामस्वरूप हामी उहाँको उपस्थितिको आभासको गुमाउँछौ, अनुभवको गुमाउँछौ। हामी त्यसको स्थानमा फस्दछौ, त्यस्तो स्थानमा जहाँ हाम्रा हृदयहरूमा शान्ति हुनको सट्टा खिन्नता, निराश मात्र हुन्छ र हामी उहाँको दयालु पिताको जस्तो हातको महसुस गर्दैनौ, अनुभव गर्दैनौ। हामी विश्रामहीन, अधैर्य र झनक रिसाउने र दोष खोजिरहने व्यक्ति बन्छौ। हामी परमेश्वरबाट र उहाँसँग संगतिबाट टाढा भौतारी जान्छौ। हामी हाम्रा सारा परिस्थितिहरूमा परमेश्वरको हातलाई देख्दैनौ अनि उही समयमा उहाँ हामीलाई पुनः उहाँ स्वयं कहाँ हृदयको टुटैपनमा र मनको नम्रतामा ल्याउन चाहनुहुन्छ। यो नै परमप्रभुको अन्त्यको उद्देश्य हो जुनको लागि उहाँ तपाईँको जीवनमा र मेरो जीवनमा प्रयत्न गरिरहनु भएको छ। एलोह नै एक व्यक्ति हुन् जसले अय्युबप्रति मानिसद्वारा प्रयत्न गरिएको सेविकाईको अन्त गर्दछ। अहिले अय्युबले परमेश्वरको सिधै सेविकाईको अनुभव गर्नेछ। त्यहाँ उसमाथि तीनवटा प्रभाव हुनेछ। यसले परमेश्वरसँगको उसको सम्बन्धलाई, उसको साथीहरूसँग उसको सम्बन्धलाई र ऊ स्वयंसँगको सम्बन्धलाई बदल्नेछ। मेरो मित्र, हामी सबै आफै स्वयंभित्र नै बदलिन आवश्यक छ। प्रभुले यो उद्देश्यको निम्ति अनुशासन गर्नुहुनेछ, ताडना गर्नुहुनेछ। त्यसो गर्नमा परमेश्वरलाई कुनै आपत्ति छैन किनभने यसले हामीलाई परमेश्वरको सामने नम्रताको स्थानमा ल्याउनेछ। ताकि उहाँले हामीलाई प्रयोग गर्न सक्नुहुन्छ। परमेश्वरले हाम्रा जीवनहरूमा यो उद्देश्यको निम्ति ताड़न वा अनुशासनको प्रयोग गर्नुहुन्छ। 34 अध्याय अयोब 1-2 पदमा भनिएको छ, तब एलिहूले भने, हे बुद्धिमान मानिस हो, मेरो कुरा ध्यानसित सुन्नुहोस्। हे धेरै ज्ञान पाएका मानिस हो, मेरो कुरामा कान थाप्नुहोस्। अहिले एलिहू अयोबका तीन साथीहरूतिर फर्कन्छन् र तिनीहरूको निम्ति उसँग भन्ने केही कुराहरू छ र तीन पदमा भन्छन्, किनकि जस्तो जिब्रोले भोजनको स्वाद लिन्छ त्यसरी नै शब्दहरूलाई कानले जाँच गर्छ। अनि हामी अगाडि चार पदमा पनि पढ्छौं, यहाँ यस प्रकार लेखेको छ, यसैले जे कुरा ठिक छ सो हामी आफै जाँच गरौं र कुन कुरो साँचो र असल छ सो हामी मिलेर निर्णय गरौं। अर्को शब्दमा हामी जसरी असल मिठो कुराको स्वाद चाख्न चाहन्छौ त्यसरी नै असल मिठो कुराको सुनौ। अनि पाँच पदमा भन्छन्, अयुब भन्नुहुन्छ, म निर्दोष छु तर परमेश्वरले मेरो न्याय नै गरिदिनु भएको छैन। अयुब शुरूदेखि नै भनिरहेका थिए कि ऊ धर्मी निर्दोष छन् र परमेश्वरले उससँग निष्पक्ष इन्साफ गर्नु भएन। अर्को शब्दमा परमेश्वरको बारेमा उसको गलत धारणा थियो र उसको धारणा यो थियो कि उहाँ पक्षपाती हुनुहुन्छ। अनि यही नै एलिहूले भन्न कोशिश गरिरहेका छन्, अयुबजी तपाईँ निर्दोष हुनुहुन्न, परमेश्वर तपाईँको पक्षपात गर्ने व्यक्ति हुनुहुन्न, यो नभन्नुहोस् भनेर यो पद पाँचमा भन्छन्। अनि सात पदमा हामी पढ्छौं, गिल्लाहरूलाई पानी झै पिउने अयुब जस्तै के कुनै मानिस छ र? अयुबले परमेश्वरको ताड़नालाई अनुशासनलाई घृणा गरे, इन्कार गरे। उसले सोचे कि परमेश्वरसँग उसलाई त्यस तरिकामा व्यवहार गर्ने कुनै अधिकार छैन। यस मनोवृत्तिले उसलाई परमेश्वरबाट अलग हटायो। त्यसपछि अयुब ताड़न अनुशासन मुनि हरेस खान शुरू गरे। जब हामी उहाँबाट हप्काइन्छौं हामी हरेस खानु हुँदैन भनेर बाइबलमा भनिएको छ। परमेश्वरले यी सबै कुरा हाम्रो जीवनहरूमा असल उद्देश्यको लागि पूरा गर्नलाई प्रयोग गरिरहनु भएको छ। अनि आठ पदमा भनिएको छ, जो खराब संगत छान्छ उसले दुष्ट मानिसहरूलाई आफ्ना साथी बनाउँछ। अयुब प्रतिवाद गर्नेहरूसँग जोड़िएका छन्, संलग्न भएका छन्। ऊ दुष्ट मानिसहरूको मित्रतामा छ र दुष्टहरूसँग हिँड्छ। यो मानव यस्तो जस्तै हो कि ऊ यता उता तल माथि प्ले कार्डमा लिएर चढ्दछ जुनमा लेखिएको छ, परमेश्वर गलत हुनुहुन्छ र म सही ठिक छु। आज धेरै मानिसहरू त्यही तरिका प्रयोग गरिरहेका छन्, त्यही गरिरहेका छन्। अयुब ती मानिसहरूसँग जोडिए जो परमेश्वरको विरूद्धमा विद्रोहमा छन्। नौ पदमा भनिएको छ, किनभने तिनी भन्छन्, परमेश्वरको निगाह प्राप्त गर्नमा मानिसलाई केही फाइदा छैन। मित्र, अयुबले पनि सम्भवत भन्यो होला, म परमेश्वरलाई शुरूदेखि नै सेवा गरिरहेको छु र अति नै असल मानिस, धर्मी मानिस हुँ। उहाँले मलाई आशिष दिनको सट्टामा मलाई बर्बाद गरिदिनुभयो, नष्ट गरिदिनुभयो र त्यस्तो व्यवहार म प्रति उहाँले गर्नुभएकोले मलाई लाग्दैन कि परमेश्वर भला असल हुनुहुन्छ। त्यही नै अयुबको मनोवृत्ति थियो र आज यो नै धेरै क्रिस्चियनहरूको मनोवृत्ति हो, विचार हो। दश पदमा भनिएको छ, यसर्थ हे असल विवेकका मानिस हो, मेरो कुरा सुन्नुहोस्। परमेश्वरले कहिले खराबी गर्नुहुन्न र सर्वशक्तिमानले कहिले छल गर्नुहुन्न? फेरि उनी भनिरहेका छन् कि परमेश्वरले गल्ती गर्नुहुन्न। पाउलले सोधेका कुरालाई सुन्नुहोस्, रोमी 9:14 पदमा, के परमेश्वरसँग कुनै अधर्म छ? त्यसो नहोस्। मेरो मित्र, यस्तो भन्नलाई कुरूप खराब कुरा सुनै पर्दछ होला, तर यदि तपाईँ भन्नुहुन्छ कि परमेश्वर गलत हुनुहुन्छ, तब खास परमेश्वर होइन तर तपाई नै गलत हुनुहुन्छ। परमेश्वर सधैँ सही हुनुहुन्छ र म र तपाई नै गलतमा छौं। चाहे परमेश्वरले जेसुकै किन नगर्नुहोस्, उहाँ सही, बिल्कुल सही हुनुहुन्छ। उहाँले तपाई र मलाई रिपोर्ट दिन आवश्यक छैन। के काम गर्नलाई हामीसँग अनुमति माग्न उहाँलाई आवश्यक छैन। बाह्र पदमा भनिएको छ, साँचो कुरा त यो हो कि परमेश्वरले कहिले खराबी गर्नुहुन्न, सर्वशक्तिमानले न्याय बिगार्नुहुन्न। अहिले यो नै एक कुरा हो तपाई आफ्नो सानो नोटबुकमा टिप्न सक्नुहुन्छ, परमेश्वरले कहिले पनि खराबी गर्नुहुन्न। उहाँले खराब गलत कामको अनुमति दिनुहुन्न। यदि तपाईँ पुरानो नियमतिर हेर्नुहुन्छ र परमेश्वरले अमोरीहरूलाई सर्वनाश गर्ने कामको लागि उहाँमा दोष पाउनुहुन्छ भने त्यो तपाईँको मौका हो, समय। तर त्यसले परमेश्वरलाई खराब वा गलत अनुचित बनाउँदैन, उहाँ बिल्कुल सही हुनुहुन्थ्यो। सम्भव तपाईँ भन्नुहोला, म त्यस्तो त कति पनि देख्दिन, म पनि त्यो देख्दिन, तर म यति जान्दछु कि परमेश्वरले तिनीहरू कहाँ करिब 400 वर्षसम्म आफ्नो अनुग्रह फैल्याउनुभयो र तिनीहरूलाई पश्चाताप गर्ने समय दिनुभयो। अनि त्यति लामो समय अवधि पछि मात्र उहाँले तिनीहरूलाई देश निकाला गरिदिनुभयो, खत्तम गरिदिनुभयो। परमेश्वर सधैँ सही हुनुहुन्छ, उहाँले कहिले पनि खराबी गर्नुहुन्न। अनि 13-15 पदमा भनिएको छ, कसले पृथ्वी उहाँको जिम्मामा दियो, कसले उहाँलाई सारा संसारमाथि अधिकार दियो, यदि यी उहाँका विचार थिए र जीवन दिने उहाँको आत्मा र सास फर्काइ लानुभयो भने क्षणभरमा नै सबै जीवित प्राणीहरू नष्ट हुनेछन् र मानिस फेरि माटोमा नै फर्किजानेछ। खास पोइन्ट यो हो कि परमेश्वरसँग ख्याल छ, वास्ता छ, परमेश्वरसँग मानिसको लागि विशेष वास्ता छ। अनि 31 पदमा हामी पढ्छौं, सम्झनुहोस् कुनै मानिसले परमेश्वरलाई यसो भन्यो भने म दोषी छु, म अझ दुष्ट काम गर्ने छैन। यदि परमेश्वरले तपाईलाई ताडना दिनुभएको छ, अनुशासन दिनुभएको छ भने तपाईले आफ्नो पाठ, आफ्नो शिक्षा त्यसबाट सिक्नुपर्छ र आफ्नो पुरानो चालमा निरन्तर हिँडिरहनु हुँदैन। हुन सक्छ परमेश्वरले तपाईँको जीवनमा केही कुरा विकास गर्न प्रयत्न गरिरहनु भएको छ। उहाँले तपाईँको जीवनमा केही कुरा घट्न दिनुहुने छैन जबसम्म यसले कुनै योग्य उद्देश्यको पूरा गर्दैन। 32 पदमा भनिएको छ, मैले देख्न नसकेको कुरा मलाई सिकाउनुहोस्, मैले जतिसुकै अपराध गरे तापनि अब म फेरि अपराध गर्ने छैन। यदि तपाईँले अपराध गर्नुभएको छ भने र तपाईँ जान्नुहुन्छ कि तपाईँलाई परमेश्वरले अनुशासन ताड्न दिने कामको उद्देश्य पापबाट तपाईँलाई अलग राख्नु हो, टाढा गर्नु हो, तब भलैपनको निम्ति पाठ सिक्नुहोस्, शिक्षा सिक्नुहोस् र पापबाट फर्कनुहोस्। अनि 34-35 पदमा भनिएको छ, असल बुद्धि भएकाहरूले घोषणा गर्छन्, कुनै पनि बुद्धिमान श्रोताले यसो भनेर मलाई बताउँछन्, अयुक्ता बुद्धि बिनाको कुरा गर्छन् र तिनले भनेका कुराको केही मतलब नै हुँदैन। मित्र, जुन कुरा अयुबको बारेमा भनिएको छ हामी धेरैको निम्ति पनि यही कुरा भन्न सकिन्छ। हामी धेरै बकबक गर्ने, धेरै कुरा गर्ने गर्छौं, तर धेरै कुराको कुनै मतलब हुँदैन, बुद्धि बिनाको कुराको कुनै मतलब हुँदैन। आज यो धेरै क्रिस्चियनहरूले बुझ्न कति धेरै आवश्यक छ। श्रोता, हामी अर्को कार्यक्रममा 35 अध्याय अनि त्यसपछिका अन्य अध्यायहरूबाट बाइबल अध्ययन गर्नेछौं। प्रभुले तपाईँ सबैलाई धेरै धेरै आशिष दिनुभएको होस् र यो बाइबल अध्ययनमा तपाईँहरूले आत्मिक आशिष प्राप्त गर्नुहोस् र यही नै मेरो चाहना छ, मेरो इच्छा छ। कुनै तपाईँहरूको सुझावहरू भएमा, कुनै प्रार्थनाका विषयहरू भएमा या कुनै पनि कुराहरू भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ र प्रभुले तपाईँ सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
एकलै बस्ने छुइन ख्रीष्टसँगै जिउने छु, एकलै बस्ने छुइन ख्रीष्टसँगै जिउने छु, यी भीडहरुमा बचेको थिए एकलै, यी भीडहरुमा बचेको थिए एकलै। सपना थियो मेरो संसार को मान र इज्जत पाउने सपना थियो मेरो संसार को मान र इज्जत पाउने जब क्रिस्ट यीशु जीवन माए मेरो बिर्थ बिर्थ लाग्न थाल्यो जब क्रिस्ट यीशु जीवन माए मेरो बिर्थ बिर्थ लाग्न थाल्यो एकलै बस्ने छुइन क्रिस्ट सँगै जिउने छु यी भीडहरूमा बाँचेको थिए एकलै
प्रिय श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
टुटेको जीवन मेरो बटुल्न धेरै गाह्रो थियो टुटेको जीवन मेरो बटुल्न धेरै गाह्रो थियो आज क्रिस्टलाई जीवनमा पाए मैले अर्थपूर्ण जीवन लाग्यो आज क्रिस्टलाई जीवनमा पाए मैले अर्थपूर्ण जीवन लाग्यो एकलै बाँच्ने छुइन क्रिस्टसँगै जिउने छु यी भीडहरूमा बाँचेको थिए एकलै को थे एक नई
प्रिय श्रोता यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न जिज्ञासा सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल: twrnepal
@yahoo.com साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 9847035679। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 9847035679, 9847035679। त्यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।